صورت نور اس چیز کی غماس ہے کہ اگر زندگیوں کو روشن کرنا چاہتے ہیں، اور وہ جملہ جو بچپن سے کہتے سنتے آئے کہ ہر جگہ میرے چمکنے سے اجالا ہو جائیں، چاہتے ہو کہ روشنیاں پھیلاؤ اور روشنیاں بانٹو، تو صورت نور کے خوبصورت حکموں پہ عمل کرو. صورت کا آغاز بڑا خوبصورت ہے، بسم اللہ الرحمن الرحیم. صورت انزلناها وفرضناها وانزلنا فیها. یہ ایک صورت ہے جس کو ہم نے نازل کیا اور اسے ہم نے فرض کیا، اور اس میں ہم نے صاف صاف ہدایات نازل کی، یعنی اس کے احکامات تمہاری چوائس پہ نہیں چھوڑے، یہ فرض ہیں، اگنور نہیں کر سکتے، اور رب نے دیے ہیں، کسی اور نے نہیں دیے. اور وما قدر اللہ حق کا قدری کو سوچ لیں، اگر رب کی قدر آ گئی ہے تو اس ان حکموں کی بھی قدر آئے گی. لعلکم تذکرون، تاکہ تم تذکر سے کام لو، یعنی شاید تم سبق حاصل کرو. کیا کرو؟ تھوڑا سا سمجھ لیجئے تو بات آسان ہوگی. سورت نور کے آغاز سے ہی زنا اور زنا سے متعلقات شروع ہو گئے، یعنی پوری صورت کا جو بنیادی تھیم بنتا ہے، معاشرے کو زنا کی برائیوں سے بچاؤ. بات یہاں سزاؤں کی دکھے گی، آگے جا کر ڈفرنٹ اسپیکٹس ہیں، کیا کیا کرو کہ زنا کا معاشرہ یا زنا کا کلچر ختم ہو جائے. اسلام کیوں زنا کے اتنا خلاف ہے؟ شروع میں ایک بات کہی تھی، اس کو دوہرا دیتی ہوں. اللہ نے ہماری کچھ چیزوں کی حفاظت کا ذمہ لیا ہے، جس میں حفظ جان ہے، اسی لیے کسی کی جان نہیں لے سکتے، اس میں حفظ مال ہے، اسی لیے چوری کی سزا ہے، اسی طرح ایک حفظ نسب ہے، عزت کی حفاظت. زنا اس لیے حرام ہے کہ پیدا ہونے والے ہر بچے کو پتا ہو کہ وہ کس کا بیٹا ہے، کس کی نسل سے ہے. اور جس سوسائٹی میں زنا کی پلیگ اور تاؤن پھیل جاتا ہے نا، وہاں سے رشتوں کی تمیز ختم ہو جاتی ہے، دور دیکھنے کی ضرورت نہیں ہے. آج تو پوری دنیا پہ یہ کلچر دکھتا ہے. اسلام نے زنا کے سارے دروازے بند کر دیے، سدے ذرائع. آئیے پڑھتے ہیں. زانی عورت اور زانی مرد دونوں میں سے ہر ایک کو 100 کوڑے مارو. ان پر ترس کھانے کا جذبہ اللہ کے دین کے معاملے میں تم کو دامنگیر نہ ہو، اگر تم اللہ اور روز آخر پر ایمان رکھتے ہو، اور ان کو سزا دیتے وقت اہل ایمان کا ایک گروہ موجود رہے. زانی نکاح نہ کرے مگر زانیہ کے ساتھ یا مشرکہ کے ساتھ، اور زانیہ کے ساتھ نکاح نہ کرے مگر زانی یا مشرک، اور یہ حرام کر دیا گیا اہل ایمان پر. کیوں؟ اس لیے کہ یہ لوگ ہیں جو سورت بقرہ میں آپ پڑھ چکے ہیں، یہ لوگ ہیں جو تمہیں آگ کی طرف بلاتے ہیں اور اللہ تمہیں جنت کی طرف بلاتا ہے. آپ دیکھیے کہ ہسبینڈ وائف کا ریلیشن بہت کلوز ریلیشن ہوتا ہے، انسان اپنے ساتھی کے دین پہ ہوتا ہے. جب شوہر بیوی میں سے ایک گندا ہو، زانی ہے، فاسق ہے، پاپی ہے، بے نمازی ہے، تو چانسز کیا ہوں گے؟ دو باتوں میں سے ایک کے، ایک ضرور ہوگی، یا تو وہ گھر چھٹ جائے گا، نہیں نبھے گی، کبھی نہیں ہو سکتا. بدبو کا گندا جھونکا اور چھوٹا سا خوشبو کا جھونکا اکٹھے نہیں رہ سکتے، یا گھر ٹوٹے گا یا دین چھوٹے گا. اور عموماً اس کا دین چھوٹتا ہے جو دین پہ ہوتا ہے، کیونکہ برائی میں کشش زیادہ ہے. تو اسلام کہتا ہے ایسی بے جوڑ شادیاں نہ کرو. یہاں 3 سیکنڈ تک ماؤں اور باپوں کے لیے ایک میسج ہے کہ رشتے کرتے وقت ضرور اور ضرور دوسری طرف والے کو یا والی کو دیکھ لیں کہ وہ برائیوں میں تو نہیں پڑی ہوئی. آپ کی پاک صاف بچی کتنی خوبیوں کے باوجود بھی اس مرد کو کبھی خوش نہیں کر سکے گی جس کو یہ گندی لت پڑ گئی، اور اس کا اپوزٹ بھی ہے. اللہ ہمیں رشتوں کے وقت سنجیدہ کر دے. صرف دولت، حسن اور سٹیٹس، اور صرف ڈاکٹر کے لیے ڈاکٹر ڈھونڈتے ہوئے کہیں اپنے بچوں کو گناہ میں نہ ڈال دیں. اور جو لوگ پاک دامن عورتوں پر تہمت لگائیں، یہاں سے اب آگے حضرت عائشہ پر تہمت کا قصہ ہے. آپ سب سن چکے ہیں مجھے لگتا ہے، پہلے کئی جگہ اللہ نے اپنے نبی کی بیوی کو ایک آزمائش میں ڈال دیا، اور وہ آزمائش اتنی بڑی کہ ایک مہینے تک رہی. دنیا کو دکھانا تھا کہ جب تک اللہ نہ بتائے نبی کو بھی نہیں پتا چلتا، اور نیکیوں کے باوجود بھی آزمائشیں آ سکتی ہیں. حضرت عائشہ پہ جو تہمت تھی، اسی کے لیے اب یہ ساری آیتیں شروع ہو رہی ہیں کہ زنا کی سزا تو 100 کوڑے ہیں، لیکن کسی ایک عورت پہ زنا کی تہمت لگانا 80 کوڑوں کا آپ کو مستحق کرتا ہے. صرف 20 کوڑوں کا فرق ہے ایک کام کے کرنے میں اور کسی دوسرے پہ کہنے پہ کرتا ہے. کبھی نہ کہیں. صحابہ میں سے کسی ایک نے ایک عورت لونڈی کو دیکھا تو کہا، او زانیہ، تو حضرت ابن عباس غالباً پاس کھڑے تھے، کہنے لگے، سنو، یا تو تجھے دنیا میں 80 کوڑے پڑیں گے، या फिर कल अल्लाह के पास तू पकड़ा जाएगा। तो कभी किसी को करप्ट ना कहें, कभी स्कैंडलिज्म ना करें, किसी के बारे में बोलें ही कुछ ना। मैं तो कहती हूँ एक चुप सौ सुख, कम बोलेंगे कम गलतियां करेंगे इंशाल्लाह। फरमाए जो लोग पाक दामन औरतों पर तोहमत लगाएं, फिर चार गवाह ना लेकर आए, इनको 80 कोड़े मारो और इनकी शहादत कभी कबूल ना करो, और वो खुद ही फासिक हैं सिवाय इन लोगों के जो इस हरकत के बाद तौबा करें और इस्लाह कर लें कि अल्लाह जरूर इनके हक में गफूर रहीम है। और जो लोग अपनी बीवियों पर इल्जाम लगाएं और इनके पास खुद इनके अपने सिवा कोई दूसरे गवाह ना हो, और इनमें से एक शख्स की शहादत ये है कि वो चार मर्तबा अल्लाह की कसम खाकर गवाही दे कि वो अपने इल्जाम में सच्चा है, और पांचवीं बार कहे कि इस पर अल्लाह की लानत हो अगर वो अपने इल्जाम में झूठा हो, यानी शौहर बीवी भी एक दूसरे पर झूठी तोहमत न लगाएं। और औरत से सजा इस तरह टल सकती है कि वो चार मर्तबा अल्लाह की कसम खाकर शहादत दे कि ये शख्स अपने इल्जाम में झूठा है, और पांचवीं मर्तबा ये कहे कि इस बंदी पर अल्लाह का गजब टूटे अगर वो अपने इल्जाम में सच्चा हो, तुम लोगों पर अल्लाह का फजल और उसका रहम ना होता, और ये बात ना होती कि अल्लाह बहुत इल्तफात फरमाने वाला और हकीम है, तो बीवियों पर इल्जाम का मामला तुम्हें बड़ी पेचीदगी में डाल देता। बहुत आसान होता है अपनी बीवी पे बुराई की बात करना और अपने शौहर को सिर्फ शक की बुनियाद पे गलत कहना, लेकिन सजा बहुत सख्त है। तो कभी अपने साथी पे बेसोचे समझे कुछ ना बोले। जो लोग ये बख्तान घड़ लाए हैं वो तुम्हारे अपने अंदर ही का एक टोला है। हजरत आयशा पे तोहमत कभी ना लगती, और वो तोहमत लगी थी तो वहीं दब जाती अगर अपने ही इर्द गिर्द के लोग उसको आगे से लेकर आगे ना फैलाते। अदब लिखिए, कभी किसी की बहू बेटी, किसी की बहन बीवी की कोई बात सुने वहीं उसको दफन कर दे, डंप कर दें। नेकियों को आग लग जाती है ऐसे गंदे कामों को आगे फैलाने से। इस वाक्य को अपने हक में शर न समझो, बल्कि ये भी तुम्हारे हक में खैर है, जिसने इसमें जितना हिस्सा लिया उसने उतना गुना समेटा। पूछिए खुद से, खानदान में जब कोई स्कैंडल चलता है तो मैं उसमें कितना हिस्सा डालती हूँ? बस एक ही हिस्सा आज के बाद डालना है, खामोशी। वल्लाहु आलम, अल्लाह को पता मैं नहीं बोलूंगी, फिर नेकियों की हिफाजत होगी इंशाल्लाह। और जिस शख्स ने इसकी जिम्मेदारी का बड़ा हिस्सा अपने सर ले लिया, इसके लिए तो अजाब अजीम है। जिस वक्त तुम लोगों ने इसे सुना था उस वक्त क्यों ना मोमिन मर्दों और मोमिन औरतों ने अपने आप से नेक गुमान किया? हाईलाइट करें, यह असूल है। किसी की को बुराई देखे ना, किसी की बीवी की को खराबी सोचे, तो अपने आप से पूछे मैं ये बुराई कर सकती हूँ, यानी मैं अपने मर्द के साथ ये खयानत कर सकती हूँ? फिर उसने भी नहीं की होगी, बस ये गुमान करें। और क्यों ना कह दिया कि ये सरीख बख्तान है, वो लोग अपने इल्जाम के सबूत में चार गवाह क्यों ना लाए? अब अगर वो गवाह नहीं लाए तो अल्लाह के नजदीक वही झूठे हैं, और अगर तुम लोगों पर दुनिया और आखरत में अल्लाह का फजल और रहम ना होता तो जिन बातों में तुम पड़ गए थे इनकी पादाश में बड़ा अजाब तुम्हें आ लेता। या आप नोट करें, फजल और रहमत। फजल क्या है? कि अल्लाह ताला किसी को नेकियां करने की तौफीक दे। और रहम क्या है? कि उसके गुनाहों को माफ कर दे। आप देखिए, जितनी मर्जी नेकियां कर लें, जितनी मर्जी नमाजें तहज्जुदें रोजे इफ्तारियां खाने पकवा दें, लेकिन कुछ गुनाह छोड़ेंगे फिर इंशाल्लाह ये काम पूरा होगा। फरमाया जिन बातों में तुम पड़ गए थे इनकी पादाश में तुम्हें अजाब आ लेता, जरा गौर तो करो इस वक्त तुम कैसी सख्त गलती कर रहे थे जबकि तुम्हारी एक जुबान से दूसरी जुबान इस झूठ को लेती चली जा रही थी, और तुम अपने मुंह से वो कुछ कहे जा रहे थे जिसके मुतालिक तुम्हें कोई इल्म ना था, तुम इसे एक मामूली बात समझ रहे थे हालांकि अल्लाह के नजदीक ये बड़ी बात थी। यहां भी 3 सेकेंड तक मुहासबा करें, मेरी जुबान फरफर चलती है, और क्या हुआ, कैसे हुआ, मैं सुनाती हूँ, मैं बताती हूँ, ये है वो है, बहुत बड़ी बात है। अल्लाह किसी की इज्जत पे हर्फ नहीं लगवाता। आपको पता है कि हज्जतुल विदा पे अल्लाह के नबी ने नबी सल्लल्लाहु अलैहि वसल्लम को क्या कहा, कि अल्लाह के नबी ने लोगों से क्या कहा कि तुम्हारी जानें, तुम्हारे माल, तुम्हारी इज्जत एक दूसरे पर ऐसे ही हराम है जैसे आज का दिन और ये जगह। तो कभी किसी के लिए कुछ ना बोले, वरना याद रखिए किसी वक्त पे या आपको सुनना पड़ेगा या आपकी औलाद को। आप कहते करें क्या, लोग खुद ही सुनाते हैं, फोन करते हैं, सुना कुछ शादी में दूर से उड़ के गोल टेबल पे आपके साथ आके बैठते हैं, कुछ बताऊं तुम्हें, अब क्या करें? उसका इलाज क्यों ना इसे सुनते ही तुमने कह दिया कि हमें ऐसी जुबान, ऐसी बात जुबान से निकालना जेब नहीं देता, ये है इलाज। आंटी करें, खाला करें, फुफो करें, अम्मी जी करें, सासों माँ करें, बहू करें, बेटी करें, आगे से ये जुमला बोले, मामा हमें ये सूट नहीं करता, आंटी प्लीज कोई और बात करें, अपनी दोस्त का नाम लें, चलो प्यारी कोई और बात करते हैं, वो कहते हैं ना निप दैव लिंदा बट, वही कट डाउन कर दीजिए, अगला जरूरत नहीं करेगा आगे से बोलने की। सुभान अल्लाह, ये तो एक बहुतान अजीम है। अल्लाह तुमको नसीहत करता है कि आइंदा कभी ऐसी हरकत ना करना अगर तुम मोमिन हो। अल्लाह तुम्हें साफ साफ हिदायत देता है, वो अलीम और हकीम है। कितने लोग हैं जो ये साफ साफ हिदायत को समझते भी हैं? दुआ कीजिए कुरान समझ आ जाए। जो लोग चाहते हैं कि ईमान लाने वालों के गिरोह में फुहश फैले, वो दुनिया और आखिरत में दर्दनाक सजा के मुस्तहिक हैं। अल्लाह जानता और तुम नहीं जानते, अगर अल्लाह का फजल और उसका रहम और करम तुम पर ना होता और ये बात ना होती कि अल्लाह बड़ा शफीक और रहीम है, तो वो चीज जो अभी अभी तुम्हारे अंदर फैलाई गई थी बदतरीन नतायज दिखा देती। यहां से क्या पता चलता है? कुछ लोग खास तौर पर ईमान वालों के बीच में फहाशी फैलाते हैं। क्यों? कि इनकी नस्लें बर्बाद हों, इनको खराब किया जाए। अल्लाह ताला हमें ऐसे प्रोपेगंडों से बचाए। ए लोगों, जो ईमान लाए हो, शैतान के नक्शे कदम पर ना चलो। इसकी पैरवी कोई करेगा तो वो तो इसे फुहश और बदी ही का हुक्म देगा। अगर अल्लाह का फजल और इसका रहमो करम तुम पर ना होता तो तुम में कोई शख्स पाक ना हो सकता, मगर अल्लाह ही जिसे चाहता है पाक कर देता है। अल्लाह सुनने और जानने वाला है। अपने लिए दिल की गहराई से दुआ करें, अल्लाह हमें पाक कर दे। अल्लाह, अगर हमने जिंदगी में कभी किसी के बारे में बेसमझी में ना समझी में कोई बात की है तो हमें उससे माफ कर दे। तुम में से वो लोग जो साहिब फजल और दौलतमंद हैं, वो इस बात की कसम न खा बैठे कि अपने रिश्तेदार मिस्कीन और मुहाजिर फी सबीलिल्लाह लोगों की मदद ना करेंगे, इन्हें माफ कर देना चाहिए। अबू बकर की तरह अगर आपकी बेटी पे भी कोई इल्जाम लगाता है, माफ कर दे। अला तुहिब्बूना, क्या तुम्हें यह पसंद नहीं है कि अय्यग़फिरुल्लाहु लकुम, कि अल्लाह तुम्हें माफ कर दे? फरमाइए ने माफ कर देना चाहिए, दरगुजर करना चाहिए। क्या तुम नहीं चाहते कि अल्लाह तुम्हें माफ करे? और अल्लाह की सिफत यह है कि वो गफूर रहीम है। जो लोग पाक दामन बेखबर मोमिन औरतों पर तोहमतें लगाते हैं, इन पर दुनिया और आखिरत में लानत की गई और इनके लिए बड़ा अजाब है, वो इस दिन को भूल न जाएं जबकि इनकी अपनी जुबानें और इनके अपने हाथ पांव इनके करतूतों की गवाही देंगे। बाज लोग तो बॉडी लैंग्वेज से कर करके बताते हैं, यूं कर रही थी, यूं बोल रही थी, कभी ना बोले। नहीं दिल करता कि जंगल में निकल जाए, कोई ना हमारे पास, ना अच्छी सुने ना बुरी सुने, क्योंकि एक ही अच्छी सुनते सुनते दूसरे की बुराई कर देंगे। तरीका क्या है? खुद को मसरूफ कर लें, बिजी करें जिक्र में, अपने जेन को बड़े बड़े प्लान्स में। लोग हिम्मत करें कहना ठहर जाओ, मैं इस वक्त एक बहुत बड़ा प्लान सोच रही हूं, मुझे डिस्टर्ब ना करो। और आप देखिए अक्सर लोग किलो काल बोल रहे होते हैं, इधर गए थे, इधर खाया था, उधर बैठे थे, उधर किया था ये तो। भैया आप इस वक्त में कोई अच्छा प्लान बना लें, इस साल ये करना है, अगले साल ये करना है, आज की ये नेकी वो नेकी, तो ये भी नोट कीजिए, नेकियां करने वाले खामोश रहते हैं और बेकार करने वाले वही काम जो कर चुके होते हैं वही डिस्कस कर रहे होते हैं, खाया था, पिया था, गए थे, किया था, बर्तन धोए हैं, सफाई की है, ये किया वो किया। अल्लाह के बंदो क्या मिलेगा आपको? अल्लाह से बातें करना सीखें, बंदों से दिल भी नहीं करेगा बातें करने को और वो भी बेकार बातें। फरमाया वो इस दिन को भूल ना जाएं जबकि इनकी जुबानें और इनके अपने हाथ पांव इनके करतूतों की गवाही देंगे। इस दिन अल्लाह वो बदला इन्हें पूरा पूरा दे देगा जिसके वो मुस्तहिक हैं, और इन्हें मालूम हो जाएगा कि अल्लाह ही हक है, सच को सच कर दिखाने वाला। अल्लाह हमें सच के साथ जोड़ दे। अल खबीसातुल खबीसीन, खबीस औरतें खबीस मर्दों के लिए और खबीस मर्द खबीस औरतों के लिए हैं। पाकीज़ा औरतें पाकीज़ा मर्दों के लिए और पाकीज़ा मर्द पाकीज़ा औरतों के लिए हैं। ये रिश्तों का मेयार बनाइए। अपने बिगड़े हुए बेटे को किसी की पाक दामन बेटी के साथ मत ब्याहें, कर लेगी ठीक, क्यों? जादू की छड़ी लेकर आएगी। 20 साल में अम्मा ने तो ठीक ना किया और अब ये बेचारी 15-16 साल की बच्ची ठीक करेगी? कभी अपने बिगड़े हुए बच्चों के ऐसे रिश्ते ना करें। और सेम चीज दूसरी तरफ भी है, नेक रिश्ते अच्छे होते हैं। और दूसरी बात है, पाक लोग पाक बातें करते हैं, ना पाक लोग ना पाक बातें करते हैं। का इनका दामन पाक है इन बातों से, जो बनाने वाले बनाते हैं इनके लिए मगफरत है और इसके करीम है। यहाँ पे जिना का एक टॉपिक पूरा हुआ। क्या? जिना की सजा, शौहर बीवी का एक दूसरे को बुराई के पर बात करना और इल्जाम लगाना। अब यहां से जो बात शुरू हो रही है सूरत के एंड तक, जिना के सदे जराए, सद कहते हैं दीवार को, जरा कहते हैं मीन को, वो सारे दरवाजे बंद कर दो जिससे ये बुराई फैलती है। इसमें सबसे पहली चीज, घरों में बगैर इजाजत के ना जाओ, دیکھیے اسلام کتنے پیارے طریقے سے ایتھکس سکھاتا ہے، یا ایھا الذین آمنوا لا تدخلوا بیوتاً غیر بیوتکم، اے لوگوں جو ایمان لائے ہو اپنے گھروں کے سوا دوسرے گھروں میں داخل نہ ہوا کرو جب تک کہ گھر والوں کی رضا نہ لے لو اور گھر والوں پر سلام نہ بھیج دو، یہ طریقہ تمہارے لیے بہتر ہے، توقع ہے کہ تم اس کا خیال رکھو گے، پھر اگر وہاں کسی کو نہ پاؤ تو داخل نہ ہونا جب تک کہ تم کو اجازت نہ دے دی جائے، اور اگر تم سے کہا جائے کہ واپس چلے جاؤ تو واپس ہو جاؤ، یہ تمہارے لیے زیادہ پاکیزہ طریقہ ہے، البتہ تمہارے لیے اس میں کوئی حرج نہیں کہ ایسے گھروں میں داخل ہو جاؤ جو کسی کے رہنے کی جگہ نہ ہو اور جن میں تمہارے فائدے یا کام کی کوئی چیز ہو، جو تم ظاہر کرتے اور جو کچھ تم چھپاتے ہو سب کی اللہ کو خبر ہے، یہ کیوں؟ دیکھیے کسی کے گھر بلا اجازت جانا اس کی آزادی میں خلل ڈالنا بھی ہے، دوسری بات ہے آپ گھر میں کہ ایک عورت اپنے حسن کے ساتھ بیٹھی ہوئی تھی کہ عورت ہی ہوں کوئی بھی نہیں، آپ اس کے حسن پہ فریفتہ ہو کے برائی کا ارادہ آ گیا، پھر تیسری بات یہ ہے کہ کسی کے گھر کے ہو سکتے کوئی غیر مرد بیٹھا ہو باہر آ کے، پتہ نہیں کیوں آیا تھا یہ غیر مرد آتا ہے اس عورت کے پاس، تو طریقہ کیا ہے؟ اجازت طلب کرو، بغیر اجازت کے بے تکلفی کے نام پہ جب دل چاہے ہم آ رہے ہیں، اب تو فون کر کے کوئی کہہ دیتے آ جاتے ہیں، کئی لوگ تو یہ بھی نہیں کہتے ٹھک 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 دروازہ کھٹکایا، اور اب اگلا اس وقت بیمار ہے پریشان ہے گھر میں کچھ نہیں ہے صفائی ہو رہی ہے کوئی پرسنل کام کر رہے ہیں اور آپ چل پڑے، خوبصورت مینر بیٹی کے گھر جا رہے ہیں ماں کے گھر جا رہے ہیں دوست کے جا رہے ہیں پہلے اجازت لے، اور صرف اجازت نہیں ہم آگے ہیں، کیا ہم آ جائیں، انفارم نہیں کرنا بلکہ بتانا ہے، آپ دیکھیں گے اس سے دلوں میں محبت قائم ہوتی ہے، اور یہی چیز آگے ہم پڑھیں گے کہ ایک گھر میں رہتے ہوئے ایک سے دوسرے کے کمرے میں منہ اٹھا کر نہیں آ سکتے، آپ بچے ماں باپ کے کمرے میں نہیں آ سکتے، اجازت لیجئے کوئی نہیں ملتا پلٹ جائیے، وجہ کہ پتہ نہیں وہ کس حال میں، گھر تو ایک سکون کی جگہ ہوتی ہے اور ہر وقت دھڑکا لگا رہے کوئی آ نہ جائے کوئی بیٹھ نہ جائے کوئی پتہ نہیں، تو گھروں میں بھی سکون نہیں ہوگا۔ دوسرا سدِ ذرائع، اے نبی مومن مردوں سے کہو کہ اپنی نظریں بچا کر رکھیں، یا غدو من ابصارہم، یہ کلچر میں نہیں ہے، اور خاص طور پہ دکھ کے ساتھ کہوں گی ہمارے دیسی کلچر کے مرد آنکھیں کھول کھول کے دیکھتے ہیں، بہت بری بات ہے، اور اپنی شرم گاہوں کی حفاظت کریں، یہ ان کے لیے زیادہ پاکیزہ طریقہ ہے، جو کچھ وہ کرتے ہیں اللہ اس سے باخبر رہتا ہے۔ لوگ کہتے ہیں مردوں کے پردے کی بات ہی کوئی نہیں، یہ ہے مردوں کا پردہ، نظر چکاؤ، اور کچھ مرد ایسے نظریں چکائے رہتے ہیں اس کے سامنے عورتوں کو پردہ کرنا کچھ مشکل ہی نہیں ہوتا، تو اپنے بیٹوں کو 7-8 سال کی عمر سے سکھائیں، آپ سے بڑا ہونے لگا نا بیٹا نظریں جھکاؤ، بہن کو دیکھ رہے نظریں جھکاؤ، ماں کو دیکھ رہے نظریں جھکاؤ، پر مسئلہ کہ ہم تو گھنٹوں نظریں اٹھا اٹھا کے چیزیں دکھاتے ہیں بچپن سے ہی، مت ماری گئی ماری، اللہ میں ہدایت دے دے۔ اب عورتوں کے حجاب اور پردے کی بات، اور اے نبی مومن عورتوں سے کہہ دو اپنی نظریں بچا کر رکھیں اور اپنی شرم گاہوں کی حفاظت کریں، اتنی بات تو کامن ہے نا، عورتوں کو بھی آنکھیں کھول کھول کے آنکھیں پھاڑ پھاڑ کے مردوں کے بیچ میں نہیں بیٹھنا چاہیے، بعض دفعہ حجاب پردہ لباس نقاب کے باوجود غیر مردوں کے ساتھ بالکل آنکھیں کھول کھول کر بے تکلفی سے بات کی جاتی ہے، انتہائی ناپسندیدہ بات ہے، یہاں سے کئی دروازے کھل جاتے ہیں اور اگلا بندہ کئی غلط چیزوں کی آپ سے امید لگانے لگ جاتا ہے، اب اتنی بات کامن تھی، اب آپ چاہتے ہیں عورتوں کو زیادہ حقوق دیے جائیں، تو مردوں سے اب حقوق عورتوں کو زیادہ دیے جا رہے ہیں پردے کے معاملے میں، اور وہ کیا، وَلَا يُبْدِينَ زِينَتَهُنَّ إِلَّا مَا ظَهَرَ مِنْهَا، اور اپنا بناؤ سنگھار نہ دکھائیں سوائے اس کے جو خود بخود ظاہر ہو جائے۔ آپ کہیں گے مردوں کو کیوں نہیں کہا، تو سوال پیدا ہوتا ہے کہ ان میں خوبصورتی ہوتی کتنی ہے، چھپائیں گے بھی تو کیا چھپائیں گے، اللہ نے عورت کو خوبصورت بنایا ہے، نزاکت ہے، کیوں مرد کے لیے، بیوی سے دل نبھائے گا، خوش ہوگا، آپس میں اچھے رہیں گے، اب عورت یہی خوبصورتی جا کے باہر کے مردوں کے سامنے کھول دے تو کتنے فتنے، خود سوچ لیجئے۔ اچھا اس جملے پہ غور کیجئے، اب میں دوبارہ پڑھتی ہوں، اپنا بناؤ سنگھار نہ دکھائیں، تو یہ نہیں کہا جا سکتا تھا اپنا بناؤ سنگھار نہ کریں، کرے ہی نہ عورت بناؤ سنگھار، مرد بن جائے پتھر کی پتھر تو اس کے مرد کو کیا خوشی ہوگی، اور کچھ عورتیں ایسی ہی ہوتی ہیں، دونوں ایکسٹریمز ہیں، بناؤ سنگھار کریں پر ادھر دکھائیں جدھر ضرورت ہے جہاں فتنہ نہیں ہے، اور اپنے سینوں پر اپنی اوڑھنیوں کے آنچل ڈالے رکھیں، کیوں؟ اس لیے کہ عورت کی خوبصورتی میں چہرے کے بعد جو چیز ہے وہ اس کا سینہ ہے، اللہ نے عورت کو یہ بھار کیوں دیا، نسلوں کی خوراک، بچوں کو دودھ پلاؤ دوسروں کو نہ دکھاؤ، اب اوڑھنیاں کیسے ڈالیں، पहले तो उड़नी नहीं थी, उड़नी आई, उड़ते होते होती गई, सारा कुछ छुप जाता है, ऊपर से सीना फिर खुला रहता है। तो चादर लेने का, स्कार्फ लेने का, हिजाब लेने का तरीका सिखाया जा रहा है कि जिस्म को भी छुपाओ, वो अपना बनाओ, सिंघार न जाहिर करे, मगर इन लोगों के सामने। और यहां मुझे तकलीफ के साथ कहना पड़ता है, सिर्फ शऊर बेदार करने के लिए, कि बस बच्चियां हिजाब करती हैं लेकिन पूरे सर के ऊपर तो वो पहन लेती हैं, गर्दन नहीं झुकती। एक आध दिन पहले कहीं ग्रोसरी के लिए गए, मुस्लिम स्टोर था, काउंटर पे एक बच्ची बैठी हुई थी, बिलीव मी के बार बार नजर उसके ऊपर जा रही थी, और कितनी लाइनें थी मर्दों की, और सारी मुसलमान ही होंगे। मेरे साथ जो सिस्टर थी वो आई, तो मैंने उससे हेलो हाय करके मैंने कहा आर यू मुस्लिम, कहती यस। फिर मेरा अगला सवाल था आर यू फास्टिंग, कहती यस। अब उसके बाद फिर मैं नहीं कुछ कह सकी, यकीन करे उसके जो कपड़े थे जिस्म उबल उबल के बाहर आ रहा था, एक एक चीज देख ले। मैं बोली क्या मुझे आती नहीं है फ्रेंच, ना मेरी उसको आनी थी, और वहां पीछे लाइनें लगी हुई थी मर्दों की। तो मैंने दिल में सोचा कि ये अल्लाह का शुक्र है रोजे की हद तक तो कायम है, तो अपने जिस्मों को भी छुपाएं मर्दों के सामने, खास तौर पे ऐसी जगहों पे जहां जाकर आपका हुसन और फितना खड़ा करे, वो सारे ड्रेस जहां, फिर अपने लिए एक छोटा सा अमल का नुक्ता लिखे, अपने ड्रेसेस जो हम महफिलों में और पार्टी और दावतों में पहनते, उसको आज जाकर एक नजर देखना है इंशाल्लाह। हाँ, किसके सामने जाहिर कर सकते हैं, शौहर बाप, शौहरों के बाप, अपने बेटे, शौहरों के बेटे, भाई बहनों, भाइयों के बेटे, बहनों के बेटे, और अपने मेलजोल की औरतें, अपने लौंडी गुलाम, और वो जेरे दस्त मर्द जो किसी और किस्म की गरज न रखते हों, और वो बच्चे जो औरतों की पोशीदा बातों से भी वाकिफ ना हुए हों। अब ये देख लीजिए सारी लिस्ट तैयार है, इन सबके सामने भी अलग होगा। जो खूबसूरती शौहर के सामने जाहिर हो सकती है, वो बाप के सामने और भाई के सामने तो नहीं होगी। तो अपनी बेटियों को अपने बेटों के सामने भी सिखाइए कि किस हद तक आ सकते हैं। हमारे कल्चर में भाई बड़े गुस्से वाले होते थे, बहन को बाहर देखा, चल अंदर खड़ी हो जा, क्या थी, और बहुत मान होता था भाइयों का। तो आज बेटियों ने बाज दफा ऐसे कपड़े पहने होते हैं चुस्त कि घर में बेटे भी फिर रहे होते हैं। तो अल्लाह से दुआ कीजिए कि अल्लाह हया दे दे। अगला हुक्म, और अपने पांव जमीन पर मारती हुई ना चला करें कि अपनी जो जीनत उन्होंने छुपा रखी हो इसका लोगों को इल्म हो जाए। पहले तो इसको पाजेब कहते थे, घुंघरू छन छन करते, क्या एड़ी वाली जूती इसमें नहीं आती, टुक टुक करती भी दूर से पता चल जाता कि एक औरत आ रही है। ऐ मोमिनो, तुम सब मिलकर अल्लाह से तौबा करो, तवक्को है कि फलाह पाओगे। इज्तमाई तौबा का सूरत नूर में बार बार जिक्र है, क्योंकि इज्तमाई माहौल बनाना पड़ेगा। वो सब कपड़े खत्म कर दो, मिलकर आए, आप मिलकर एक फैशन चलाते हैं, आए हम मिलकर एक स्कीम चलाते हैं, लोगों को बाहया कपड़े पहनने की मौका मिले। तुम में से जो लोग मुजर्रद हों, मुजर्रद कौन होते हैं, बिन ब्याहे, या जिनकी शादी हुई और अब नहीं रहा, शौहर फौत हो गए या तलाक हो गई, और इसी तरह बीवी फौत हो गई या तलाक हो गई, और तुम्हारे लौंडी गुलामों में से जो साले हों, इनके निकाह कर दो। अगर वो गरीब हों तो अल्लाह अपने फजल से इनको गनी कर देगा, अल्लाह बड़ी वसत वाला और इल्म वाला है। क्या पता चला, मुस्लिम माशरे में कोई शख्स बिन ब्याह नहीं रहता, बच्चों के बालिग होते निकाह कर दें, और बेवगी और इतलाक की सूरत में इद्दत के फौरन बाद औरतों के कर दें, और अगर मर्द बेचारा बीवी के मरने के चौथे दिन शादी कर ले, तो खुदा के लिए उसको ये ना कहो कि इसने तो शुक्र किया पहली बीवी मरी है। दुआ कीजिए अल्लाह हमारा कल्चर बदल दे। रोज मरते हैं, रोज जीते हैं ऐसे कामों में, और अल्लाह ताला कह रहे हैं कि वो दौलत मिल जाएगी। या फिर एक छोटी सी बात कहूंगी कि अपने बच्चों के रिश्ते करते हैं, कर ये ना सोचें कि अभी ये अपने पाँव पे नहीं खड़े हुए। आयत देखिए क्या कह रही है, रिस्क जमा हो जाता है दोनों का, अल्लाह का तंगी दूर कर देता है। और जो निकाह का मौका ना पाए, इन्हें चाहिए कि इफ्फत माँ भी इख्तियार करें, यहां तक कि अल्लाह अपने फजल से इनको गनी कर दे। तो अगला सद्दे जराए क्या है जिना का, कि बिन ब्याहे ना रखो। देखिए जिस मुआशरे में चारों तरफ इतनी गंदगी है, आप कमारे बेटे बेटियां छोड़ के कितने फितनों में डालते हैं उनको। तो दुआ कीजिए कि हम अल्लाह के इस हुक्म के ऊपर भी नजर रखें। और अगला हुक्म, और तुम्हारे ममलूकों में जो कि मुकातबत की दरख्वास्त करें, इनसे मुकातबत कर लो, आपको मुझे इससे जरूरत नहीं क्योंकि आज गुलामी नहीं है, बस इतना है कि गुलामी से निकलना चाहें तो निकलने दो। अगर तुम्हें मालूम है कि इनके अंदर भलाई है, और इनको उस माल में से दो जो अल्लाह ने तुमको दिया है, और अपनी लौंडियों को अपनी दुनियावी फायदों की खातर कहबागरी यानी प्रोस्टिट्यूशन, तवाइफपन کی پر مجبور نہ کرو، جبکہ وہ خود پاک دامن رہنا چاہتی ہوں، اور جو کوئی ان کو مجبور کرے تو اس جبر کے بعد اللہ ان کے لیے غفور الرحیم ہے. کیا پتہ چلا یہ مجبور عورت شاید بچ جائے، جس نے اس کو مجبور کر کے کوٹھے پہ بٹھایا وہ نہیں بچے گا. ہمارا کتنا ظالم معاشرہ ہے، ایسی عورتوں کو تو تھرڈ کلاس کہتے ہیں اور جو ان کے پاس جائیں وہ عزت دار ہیں. تو یاد رکھیے، پروسٹیٹیوشن کا پیشہ ظلم کی حد ہے. کسی عورت کی عزت پہ ہاتھ ڈالنا، آج اس کی منہ بولتی تصویریں کچھ اور ہیں. وہ تو کبھی جاتے تھے، آج تو گھر بیٹھ کے یہ گندگی ہوتی ہے. اللہ ہدایت دے، اللہ ہمیں توفیق دے کہ ان آلات کا صحیح استعمال کر سکے. ہم نے صاف صاف ہدایت دینے والی آیات تمہارے پاس بھیج دی ہیں، ہے نا صاف حکم. نہ سمجھ آنے والی تو کوئی بات ہی نہیں ہے. اور ان قوموں کی عبرت ناک سزائیں بھی ہم تمہارے سامنے پیش کر چکے ہیں جو تم سے پہلے ہو گزری ہوں، اور وہ نصیحت ہم نے کر دی جو ڈرنے والوں کے لیے ہوتی ہے. دعا کریں اللہ ہمیں اپنا ڈر دے دے. اب ہے آیت نور، اللہ کی پہچان، اور لکھ لیں نیکیاں کون کر سکتا ہے، وہی بندہ مومن جس کا ذکر ادھر ہے. اس آج کی شیٹ میں ہم نے بہت سوچ کر مومنون کو قابل تقلید رول ماڈل شخص رکھا. ایمان والا ہی سورت مومنون کی شروع کی آیتوں کے موافق جنت کا وارث ہے. یہاں بھی دیکھیے گا، اگر آپ نے میں نے کسی کو رول ماڈل بنانا ہے تو سچے مومن کو بنائیے. کیوں؟ کیونکہ وہ اللہ کے نور کو دیکھ رہا ہوتا ہے. کیسے؟ آئیے دیکھتے ہیں. اللہ نور السماوات والارض، اللہ آسمان و زمین کا نور ہے. کائنات میں اس کے نور کی مثال ایسی ہے جیسے ایک تاک میں چراغ رکھا ہو، چراغ ایک فانوس میں ہو، فانوس کا حال یہ ہو کہ جیسے موتی کی طرح چمکتا ہوا تارا، اور وہ چراغ زیتون کے کیسے مبارک درخت کے تیل سے روشن کیا جاتا ہو، جو نہ شرقی ہو نہ غربی، جس کا تیل آپ ہی آپ بھڑکا پڑتا ہو. یعنی سچا ایمان آپ کے اندر آ جائے، ماحول اچھا ملے نہ ملے، اچھے ساتھی ملے نہ ملیں، اچھے استاد ملے نہ ملیں، خود نیکیاں کرنے کو دل کرے گا. آگ اس کو نہ لگے، اسی طرح نور و نلا نور، روشنی پر روشنی بڑھنے کے تمام اسباب جمع ہو گئے. کیسے؟ اندر ایمان کا نور تھا، باہر عمل صالح کی روشنی ہو گئی. اللہ ہمیں نیکیوں کی حفاظت کرنے والا بنا دے. اللہ اپنے نور کی طرف جس کی چاہتا رہنمائی فرماتا ہے. دل سے مانگے، اللہ مجل فی قلبی نورا وفی بصری نورا وفی سمی نورا وہیں یمینی نوراً وہیں یساری نوراً. فجر کی سنتوں کے بعد یہ دعا مانگی جاتی ہے. مسجد کی طرف جاتے ہوئے اللہ کے نبی پڑھتے تھے، حسن المسلم میں بھی موجود ہے، وہ دعا پڑھیں. سر سے پاؤں تک جسم کے ہر اس کے اندر نور بھرے گا انشاءاللہ، شعور کے ساتھ پڑھیں گے تو. وہ لوگوں کو مثالوں سے بات سمجھاتا ہے، وہ ہر چیز سے خوب واقف ہے. اس کے نور کی طرف ہدایت پانے والے ان گھروں میں پائے جاتے ہیں، یعنی مسجدیں، دین کی جگہیں، جنہیں بلند کرنے کا اور جن میں اپنے نام کی یاد کا اللہ نے اذن دیا ہے. سوال کریں خود سے، بیٹا، شوہر، بھائی، باپ کہاں اکثر پائے جاتے ہیں؟ اپنے بیٹوں اور بھائیوں کے دل مسجدوں سے لگائیں، اور اپنے اور اپنی بیٹیوں کے دل دین کی جگہوں پہ لگائیں. یعنی جب عورتوں کے دل مدرسوں میں اور مردوں کے دل مسجدوں میں لگنے لگیں تو وہ معاشرہ نورانی معاشرہ بن جاتا ہے. اللہ ہمیں ایسا ہی کر دے. ان میں ایسے لوگ صبح و شام اس کی تسبیح کرتے ہیں، جن کو تجارت اور خرید و فروخت اللہ کی یاد اور نماز قائم کرنے اور زکوٰۃ کے ادا کرنے سے غافل نہیں کرتی. پوچھئے ایک سوال خود سے، کتنی شاپنگز نے مجھے نمازوں سے دور کر دیا. پچھلا ہر وہ گناہ یاد کیجئے جب شاپنگ کی وجہ سے نماز قضا ہوئی. دعا کریں اور نیت کریں کہ آج کے بعد ایسا نہیں ہوگا. وہ اس دن سے ڈرتے ہیں جس میں دل الٹنے اور دیدے پھرائے جانے کی نوبت آ جائے گی، آنکھیں پلٹ جائیں گی خوف سے قیامت کے دن. اور وہ یہ سب کچھ اس لیے کرتے ہیں تاکہ اللہ ان کے بہترین اعمال کی جزا ان کو دے اور مزید اپنے فضل سے نوازے. اللہ جسے چاہتا ہے بے حساب دیتا ہے. اس کے برعکس جنہوں نے کفر کیا، ان کے اعمال کی مثال ایسی ہے جیسے دشتے بے آپ میں سراب. سراب جانتے ہیں؟ معراج، دور سے چمکتا ہوا پانی دیکھتا ہے لیکن قریب جائیں تو کچھ نہیں. فرمایا کہ پیاسا اس کو پانی سمجھے ہوئے تھا، مگر جب وہ وہاں پہنچا تو کچھ نہ پایا، بلکہ وہاں اس نے اللہ کو موجود پایا جس نے اس کا پورا پورا حساب چکا دیا. اور اللہ کو حساب چکاتے کچھ دیر نہیں لگتی. या फिर इसकी मिसाल ऐसी है जैसे गहरे समंदर में अंधेरा के ऊपर एक मौज छाई हुई, इस पर एक और मौज, और इसके ऊपर बादल, तारीकी पे तारीकी मुसल्लत है। आदमी अपना हाथ निकाले तो भी इसे देख ना पाए, जिसे अल्लाह नूर ना बख्शे इसके लिए फिर कोई नूर नहीं। पीछे ईमान वाले की मिसाल थी अल्लाह नूर समावाद से, और यहाँ मिसाल है काफिर के दिल की। दुआ करते हैं अपने लिए भी और हर इंसान के लिए कि अल्लाह उसको अंधेरों से रोशनी में डाल दे। तो ये था हमारा आज का हदफ, अल्लाह ने पूरा कराया। अल्लाह ताला अमल की तौफीक अता फरमाए। अच्छी सी दुआ करें, सिर्फ 3 मिनट की तिलावत है, आप खोल लीजिए अपने सामने सूरत अल मोमिनून की आखिरी आयतें।
قالوا ربنا غلبت علينا شقوتنا وكنا قوما ضالين قالوا ربنا غلبت علينا شقوتنا وكنا قوما ضالين ربنا أخرجنا منها فإن عدنا فإنا ظالمون قال اخسأوا فيها ولا تكلمون إنه كان فريق من عبادي يقولون ربنا يقولون ربنا آمنا فاغفر لنا وارحمنا يقولون ربنا آمنا فاغفر لنا وارحمنا وأنت خير الراحمين فاتخذتموهم سخريا حتى أنسوكم ذكري وكنتم منهم تضحكون وكنتم منهم تضحكون إني جزيتهم اليوم بما صبروا أنهم هم الفائزون قال كم لبثتم في الأرض عدد سنين قالوا لبثنا يوما أو بعض يوم فاسأل العادين قال إن لبثتم إلا قليلا لو أنكم كنتم تعلمون أفحسبتم أنما خلقناكم عبثا وأنكم إلينا لا ترجعون فتعالى الله الملك الحق لا إله إلا هو رب العرش الكريم ومن يدع مع الله إلها آخر لا برهان له به فإنما حسابه عند ربه إنه لا يفلح الكافرون وقل رب اغفر وارحم رب اغفر وارحم وأنت خير الراحمين
سبحانك اللهم وبحمدك أشهد أن لا إله إلا أنت أستغفرك وأتوب إليك السلام عليكم ورحمة الله وبركاته